بسم اللہ الرحمن الرحیم، شروع کرتی ہوں اس پاک پروردگار کے نام سے کہ جو رحمان بھی ہے اور رحیم بھی. السلام علیکم ناظرین، میں ہوں شبنم زیدی اور آپ تمام ناظرین کی خدمت میں یہ خوبصورت پروگرام گھرانہ لے کر حاضر ہوئی ہوں، اور آپ تمام ناظرین کو اپنے اس خوبصورت گھرانے میں خوش آمدید کہتی ہوں. رسول خدا صلی اللہ علیہ وآلہ وسلم ارشاد فرماتے ہیں کہ جو کوئی عورت اپنے شوہر کے حج، جہاد اور طلب علم میں معاون اور مددگار بنے تو اس کا اجر وہی ہے جو خداوند متعال نے حضرت ایوب کی زوجہ کو عطا کیا. ناظرین، انشاءاللہ کہ خداوند متعال ہمیں ان پاک اور نیک سیرت خواتین کے نقش قدم پر چلنے کی زیادہ سے زیادہ توفیق عنایت فرمائے تاکہ یہ عظیم اجر و ثواب ہم اپنے نام اعمال میں ثبت کروا سکیں. ناظرین، آپ کے اپنے پروگرام گھرانہ میں آپ کو خوش آمدید کہتی ہوں. ناظرین، خود ہر دور میں خدا کی سب سے لطیف اور مہربان تاریخ ساز مخلوق جسے عورت کہا جاتا ہے، تین حالات سے دوچار رہی ہے: افراد، تفرید، اعتدال اور میانہ روی. کبھی اسے اتنا حقیر اور پر سمجھا گیا کہ اسے بازاروں اور محفلوں کی زینت بنا دیا گیا. اس کی حیثیت ایک کھلونے کی طرح تھی کہ جہاں اس کی حرمت، عفت اور قداست کو مجروح اور پامال کر دیا گیا. اس کے ساتھ ایسے غیر اخلاقی رویے کو اختیار کیا گیا جیسے وہ اس کا حق ہو. اس کو ایسی غیر فطری سازشوں میں ملوث کر دیا گیا کہ وہ اپنی خلقت کے غرض سے دور ہو کر ایک رفاہ عام بن کر رہ گئی. تو جہاں یہ افراطی رویہ اختیار کیا گیا اور کیا جا رہا ہے، وہیں پر ایک دور ایسا تھا کہ جب عورت کو گھر کی چار دیواری میں اس طرح قید کر کے رکھ دیا گیا کہ وہ اپنے سائے سے بھی ڈرنے لگی. اسے تاریک فضاؤں میں اس طرح مبہوس کر دیا گیا، اس طرح تاریک فضاؤں کا اسے عادی بنا دیا گیا کہ اجالوں کو دیکھ کر وہ چوک جایا کرتی تھی. اس کی پوری کائنات گھر کی چار دیواری ہی تھی، اور اگر اس نے گھر سے باہر بھی کبھی قدم نکالا تو اس کے اطراف ایسی دبیس چادروں کا پردہ کر دیا جاتا تھا کہ جس کے باہر دیکھنا تو دور، وہ باہر کی دنیا کے بارے میں تصور کرنے کا خیال بھی نہیں کر سکتی تھی. لیکن یہ دونوں راستے، جہاں عورتوں کے ساتھ ان دونوں راستوں کو اپنایا گیا، وہیں ایک ایسا بھی راستہ تھا جہاں پر ایک خاتون کے علم و عمل، اخلاق و کردار، فکر و خیالات، رشد و نمو اور ترقی اور کامیابی کے تمام راستے فراہم کیے گئے، اور تاکہ اس کی عزت بھی محفوظ رہ سکے، اس کی عفت بھی محفوظ رہ سکے. اور وہ نہ صرف سماج میں، ایک معاشرے میں بازار کی زینت نہ بنے بلکہ گھر کی زینت اسے سمجھا گیا. خواتین کو جو ہے وہ کھلونے کی حیثیت نہیں رکھی گئی، اس کے کھلونوں کی حیثیت نہیں دی گئی اسے، بلکہ اسے مرکز کردار و تربیت سمجھا گیا. اسے رفاہ عام نہیں بلکہ گھر کی خوشحالی اور بہترین زندگی کے لیے یاور و مددگار سمجھا گیا. تو ناظرین، یہ وہی راستہ ہے کہ جسے اخلاق، اعتدال اور میانہ روی کا راستہ کہتے ہیں، اور یہ وہ راستہ ہے کہ جو اسلام نے خواتین کے لیے بیان کیا، جہاں اس کی کامیابی کے تمام راستے کھلے تھے لیکن ایک محدودیت کے ساتھ، تاکہ انسان اور جانوروں کے درمیان فرق قائم رہ سکے. کیونکہ جہاں بندشیں ہوں اور جہاں بندشیں نہ ہوں اور صرف آزادی ہی آزادی ہو، اسے انسان نہیں جانور کہا جاتا ہے. لیکن جہاں کی جہاں پر قید بھی آزادی کا پیغام دے رہی ہو، جہاں کی محدودیت بھی حریت کا سرچشمہ ہو، اسے عورت کہتے ہیں. اور یہ فلسفہ ہمیں صرف اور صرف اسلام نے دیا، اور اسلام نے ہمیں بتا دیا کہ اسلام کے نزدیک عورت اور مرد دونوں ہی بہت ہی عظیم اور مکرم مخلوق ہیں، اور خدا کے نزدیک ان کے درمیان کوئی فرق نہیں ہے. حقوق کے اعتبار سے بھلے ہی فرق ہو، لیکن عبادت کے اعتبار سے ان میں کوئی فرق نہیں ہے. تو آئیے ناظرین، اسی خوبصورت موضوع پر گفتگو کرتے ہیں، اور آج اس خوبصورت موضوع پر گفتگو کرنے کے لیے ہمارے اسٹوڈیو میں آئی ہیں محترمہ اسماء زیدی صاحبہ. آئیے ان کو سلام کرتے ہیں اور خوش آمدید کہتے ہیں. السلام علیکم محترمہ اسماء زیدی صاحبہ، آپ کو پروگرام گھرانہ میں تشریف لانے کے لیے خوش آمدید کہتے ہیں، اور آپ کا شکریہ ادا کرتے ہیں کہ آپ نے اپنا وقت ہمارے اس پروگرام کو دیا. جیسا کہ بیان کیا ہے کہ ہر دور میں خواتین کے ساتھ ظلم ہوتا رہا ہے اور ہوتا آ رہا ہے. کبھی افراد کا رویہ اس کے ساتھ اختیار کیا گیا، کبھی تفرید کا رویہ اختیار کیا گیا. और लेकिन आज हम देखते हैं कि ख्वातीन ये नारा लगाती हैं कि औरत मर्द के बराबर हैं, औरत मर्द से कमतर नहीं है। तो सबसे पहले आप ये बताइए, क्या औरत और मर्द के हुकूक मसावी हैं या नहीं है?
बिस्मिल्लाहिर्रहमानिर्रहीम, मोहतरम नाजरीन, सलामुनालेकुम। जैसे कि आपने सवाल किया कि जन मर्द के हकूक मसावी हैं या नहीं, तो जब हम जन मर्द के हकूक पर नज़र डालते हैं तो हम ये देखते हैं कि कुछ हकूक ऐसे नज़र आते हैं जो मसावी नहीं है, जिनमें तजाद नज़र आता है। तो ये देखने के बाद हम ये कह सकते हैं कि औरत और मर्द के हकूक मसावी नहीं है। हालांकि हम ये देखते हैं कि गर्ब ने इस बात का नारा लगाया है कि औरत और मर्द के हकूक मसावी हैं, जबकि अगर हम दीन के एतबार से देखें तो तमाम अदियान इलाही ने इस बात को बयान किया है, इस बात का तज़किरा किया है कि औरत और मर्द के तमाम तरीन हुकूक जिस तरह से गर्ब बराबर चाहता है उस तरह की बराबरी जनो मर्द में नहीं पाई जाती है, यानी उनके हुकूक उस तरह से नहीं पाए जाते हैं जिसका नारा गर्ब लगा रहा है। लिहाजा कोई भी मजहब हो, मजहब ईसाई हो, मजहब यहूदी हो, या हिंदुइज्म हो, या कोई दूसरा मजहब हो, हर मजहब ने इस बात का ऐलान किया है कि जनो मर्द के हुकूक मसावी नहीं है, बल्कि कुछ हुकूक में फर्क पाया जाता है।
जी, यानी जो गर्ब ममालिक औरत और मर्द के हुकूक को मसावी होने का नारा लगा रहे हैं, तो यानी औरत और मर्द के हुकूक यानी किसी भी अदियान में मुसावी करार नहीं दिए गए हैं। तो इस्लाम ने जो है वो मर्द और औरत के हुकूक को किस नजर से देखा है? जी, इसके बारे में आप बताओ।
इस्लाम ने 80% मर्दों और औरतों के हुकूक को मसावी करार दिया है। जो 20% है उनमें से परवरदिगार आलम ने औरत और मर्द की फितरत के मुताबिक कानून बनाए हैं। जहां पर हुकूक का तज़किरा होता है वहां पर हम देखते हैं कि दो लफ्जों का इस्तेमाल किया जाता है, एक तसावी, दूसरा तशाबो। तसावी यानी हर चीज में बराबर का दर्जा, यानी मसलन अगर 10 हुकूक औरत के लिए हैं तो 10 हुकूक मर्द के लिए हैं। तशाबो यानी एक जैसे हुकूक का पाया जाना, यानी जिस तरह के हुकूक मर्द के लिए हैं उसी तरह के हुकूक औरतों के लिए हैं। तो ये जो दो लफ्ज हैं, अल्लाह कह रहा है यानी इस्लाम इस बात का मुखालिफ नहीं है कि औरत और मर्द के हुकूक मसावी नहीं है, लेकिन इस्लाम इस बात का मुखालिफ है कि औरत और मर्द के हुकूक एक ही जैसे हैं, यानी एक जैसे हुकूक होने का इनकार कर रहा। लिहाजा हम ये देखते हैं कि परवरदिगार आलम ने जो औरत और मर्द में जहां पर मसावी हुकूक बयान किए हैं वहां पर तकवा और अमले साले के बिना पर औरत और मर्द के हुकूक मसावी हैं। जैसे कि परवरदिगार ने कहा, मन अमले साले हम मिन ज़करिन अंसा व हुवा मोमिनुन फला नुहयियन्नहु हयातन तय्यबा, कि मर्द हो या औरत, अमले साले अंजाम देने वाला हो, मोमिन हो, तो परवरदिगार उसे हयात तय्यबा अता करता है। इसी तरह तकवा की मंजिल की जहां पर दोनों के हुकूक यकसा नजर आते हैं। अब हम देखें कि एक मंजिल है कि फुरुए दीन की मंजिल, कि जहां पर मर्द और औरत दोनों के लिए फुरुए दीन जो कि 10 हैं, दोनों के लिए इन पर अहकाम बजा लाना वाजिब है, इन अहकामों का बजा लाना वाजिब। लेकिन जिहाद जो कि औरत पर साफित है, इसके जुबरान के बारे में मरहूम अल्लामा ज़ीशान हैदर जवादी कहते हैं कि औरत जिहाद करती है तब एक मुजाहिद वो कौम के हवाले करती है, यकीनन ये औरत की जिहाद की मंजिल है। तो देखें इसी तरह से परवरदिगार आलम ने जिन अहकामात को, जिन कानून को औरत के लिए अलग से मुअय्यन किया है, ये दरअसल औरत की तौहीन नहीं है, बल्कि औरत के वजूद का तकाजा ही ये है कि औरत के लिए अलग से कानून वजा किए जाएं। और देखें कि परवरदिगार आलम ने चूंकि औरत और मर्द को की जिंसी ही को अलग करार दिया है, लिहाजा इस्लाम ने इनकी जिंसी एतबार से परवरदिगार आलम ने इनके कानून को अलग अलग बयान किया है। और यकीनन ये खुदावंदे आलम की अदालत है कि उसने औरत और मर्द के हुकूक को अलग अलग बयान किया है, इसलिए कि औरत और मर्द फितरी एतबार से, जहनी एतबार से उसका मिजाज भी अलग है, जहनी एतबार से भी अलग है, और इसकी जिंस भी अलग। लिहाजा लाजमी था इस बात का कि परवरदिगार औरत और मर्द के दरमियान अलग अलग हुकूक का तज़किरा करता।
यानी खुदा की अदालत भी यही है कि अगर हम देखते हैं कि मर्द को खुदा ने जो है वो सख्त जिस्म उसका बनाया है, लेकिन उसी के मुकाबले में औरत को बहुत ही लतीफ़ और नाजुक मिजाज बनाया है। तो जब उनके मिजाज और उनका जिस्म मुख्तलिफ है तो फिर जाहिर सी बात है कि दूसरे अहकाम जो है वो भी उनके मुख्तलिफ होने चाहिए, उस लिहाज से कि औरत जो है वो सख्त काम नहीं कर सकती है। और मर्द के लिए जो है वो शर्म की बात होती है कि वो जो है ख्वातीन के काम या ख्वातीन के जो उमूर वो अंजाम दे, तो दोनों के उमूर जो है वो अलग अलग बयान किए गए हैं। जी, बहुत बहुत शुक्रिया मोहतरमा असमा जैदी साहिबा। आइए हम अपने टेलीफोन पर अपने कारशनास जो हैं वो आजम साहब हैं, उनसे गुफ्तगू करते हैं और उनसे देखते हैं कि इसी मुतालिक कोई सवाल करते हैं, देखते हैं वो क्या जवाब देते हैं। हेलो, हेलो, जी अभी हमारा इर्तिबात बरकरार नहीं हो सका है, लिहाजा उनसे हम दोबारा दूसरा सवाल करेंगे। तो जैसा कि आपने बताया कि ख्वातीन और मर्दों के जो हैं हुकूक इस्लाम की नज़र में वो मुख्तलिफ बयान के 80% जो है उनके हुकूक जो हैं वो मुख्तलिफ हैं। गर्ब और इस्लामी जो नज़रिया है उनमें क्या बुनियादी फ़र्क है? हम देखते हैं कि जो है वो गर्ब कुछ और नारा लगाता है, उसके बरखिलाफ़ हम इस्लाम में देखते हैं कि कुछ और हुकूक बयान किए गए हैं, तो इनके दरमियान बुनियादी फ़र्क क्या है?
इस्लाम और गर्ब के दरमियान जो बुनियादी फ़र्क है वो दरअसल इस्लाम ने जब कानून वज़ा किए तो इस्लाम ने औरत और मर्द की फितरत के मुताबिक कानून बनाए, लेकिन गर्ब ने इस्लाम इंसान की फितरत को मद्देनज़र नहीं रखा बल्कि उसकी मादियात को मद्देनज़र रखते हुए कानून बनाए।
जी
इस्लाम ने इंसान को उसकी तकलीफ से ज़्यादा यानी उसकी ताकत से ज़्यादा तकलीफ नहीं दी।
जी
ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, कि खुदा कह रहा है कि हम उसकी ताकत से ज्यादा किसी को तकलीफ नहीं
तकलीफ
देते
नहीं
हैं,
देते हैं।
लेकिन गर्ब ने इस बात को मद्देनजर नहीं रखा और बिल्कुल ही नजरअंदाज कर दिया और इंसान पर उसकी ताकत से ज्यादा यानी औरत जो कि एक नाजुक जिस्म
नाजुक
है उस पर
मिजाज
उसकी ताकत से ज्यादा बोझ डाला। हम देखते हैं कि इस्लाम ने दीन और सियासत को यकजा करार दिया है जबकि गर्ब इस बात का नारा लगा रहा है कि दीन और सियासत बिल्कुल ही जुदा है, बाहम इनमें कोई इर्तिबात नहीं है। हम देखते हैं कि इस्लाम ने जैसे कि मैंने इससे पहले कहा था कि इस्लाम औरत और मर्द के एक जैसे हुकूक होने का इनकार करता है यानी
जी
मसावी है लेकिन एक जैसे हुकूक नहीं पाए जाते। गर्ब इस चीज का बिल्कुल मुखालिफ है, गर्ब का कहना है कि नहीं इस्लाम जो ये कह रहा है इसका बिल्कुल ही बरक्स है, औरत और मर्द के हुकूक एक ही जैसे हैं, जैसे
जी
मर्द के हुकूक वैसे ही औरतों के हुकूक। फिर देखते हैं कि कुल्ली तौर पर इस्लाम ने जो कानून भी बनाए हैं जो अहकामात का भी ऐलान किया है उसके बिल्कुल ही बरखिलाफ गर्ब ने ऐलान किया है कि मसलन पर्दे का हुक्म इस्लाम दे रहा है तो पर्दे का मुखालिफ गर्ब नजर आ रहा है।
जी
इस्लाम ने कहा है कि औरत मसावी हैं औरत और मर्द के हुकूक, लेकिन कुछ चीजें ऐसी हैं कि जिनमें जिन हुकूक में दोनों में तफावत पाया जाता है यानी दोनों में फर्क नजर आता है, लेकिन गर्ब कहता नहीं हरगिज ऐसा नहीं है, जो मर्द के हुकूक है वही औरत के हुकूक हैं। इस तरह से ये गर्ब ने इस्लाम की बिल्कुल ही मुखालिफत की है और इस्लाम के हर अहकाम और हर हुकूक को बिल्कुल ही पामाल करके रख दिया और खुद अपने अहकाम को लागू किया है।
जी यानी गर्ब के नजदीक जो है वो अहकाम फकत उन्होंने इस्लाम के जिद में और मुखालिफत में वो अहकाम वज किए हैं, और जो इस्लाम ने अगर ख्वातीन के हुकूक बयान किए हैं तो उन्होंने उसे इसका उनका ये नारा है कि ये हुकूक जो है वो ख्वातीन के हुकूक नहीं बल्कि ख्वातीन के लिए कैद और पाबंदी है। जी हमारा राब्ता बरकरार हो गया है हमारे मेहमान से, आइए उनसे टेलीफोन पर गुफ्तगू करते हैं। हेलो हेलो, अस्सलाम वालेकुम आजम साहब।
जी वालेकुम सलाम,
प्रोग्राम घराना में आपको खुशामदीद कहते हैं।
आप लोग
जी हम आपसे सवाल जो हमारा है आपसे वो ये कि क्या वाकई मगरबी जो ममालिक हैं वहाँ पर ख्वातीन के जो हुकूक हैं वो मर्दों के बराबर हैं या नहीं, मर्दों के बराबर नहीं हैं?
बिस्मिल्लाहिर्रहमानिर्रहीम, सबसे पहले हम सभी को तहियत अर्ज करते हैं उन लोगों की खिदमत में जिन्होंने रोजे रखे हैं और खुदा की मेहमानी का शरफ हासिल किया है, और जिन लोगों ने रोजे नहीं रखे हैं उनके लिए हमारी खुदा की बारगाह में दुआ यही है कि खुदा उनको भी तौफीक अता फरमाए कि वो भी खुदा की मेहमानी से शरफियाब हो सके। जहाँ तक आपके सवाल का सवाल जो मसला है कि वाकई तौर पर अगर देखा जाए तो मगरबी ख्वातीन को जिस अंदाज से भी देखा जाएगा उसकी कैफियत अलग अलग होगी, क्योंकि एक एतबार से देखें तो मालूम होता है कि औरतों पर मगरबी मालिक ने बोझ बहुत ज्यादा डाल दिया, क्योंकि औरतों की जो जिम्मेदारी थी इस्लाम से पहले या इससे और इंसान से पहले वो ये थी कि औरत घर के अंदर रह करके घर के सारे काम करे, और उसका सबसे बड़ा लाजमा ये होता था कि घर के अंदर रह करके बच्चों की तरबियत, बच्चों की देख रेख, उसके साथ अच्छी शोहरदारी, ये तमाम चीजें उसकी जिम्मेदारी थी। लेकिन अब जो देखा जा रहा है तो वो ये है कि औरत को घर से बाहर निकाल करके उनको उनके हकूक का बेजा इस्तेमाल किया जा रहा है, और ये भी देखा जा रहा है कि वहां पर आजादी के नाम पर तमाम चीजें फैलाई जा रही हैं और खुद जो है इतना भी उनको अख्तियार नहीं है, हकीकत में अगर देखा जाए तो उनकी आजादी नहीं है, उनको इतना भी आजाद नहीं रखा गया है कि वो अपना नाम इंतखाब कर सके, यानी जैसे ही शादी हुई इधर शौहर के नाम के साथ उनका नाम लगा दिया गया फैमिली नेम के साथ,
जी,
یعنی کہ نام رکھنے کے معاملے میں بھی آزادی نہیں ہے, بلکہ کھلی طور پہ یہ کہا جائے کہ جہاں تک یہ لوگ اسلام کے مخالف رہیں گی اس اعتبار سے ان کو آزادی رہے گی, لیکن اگر ذرا سا بھی انہوں نے مذہب کا یعنی دین کا کوئی بھی سپورٹ کرنا شروع کیا تو وہاں پر ان کی مخالفت کا نعرہ پیش کر دیا جاتا ہے. تو یہ سب سے پہلا ریزن ان کا یہ کہ میرے حساب سے میں نے جتنا مطالعہ کیا ان کے بارے میں دیکھا کہ یہی آزادی نہیں ہے بلکہ ان کا ایک اچھے ٹائٹل کے ساتھ ان کا غلط استعمال کیا جا رہا ہے, ان کے لیے بس جنسی آزادی اور یہ تمام چیزیں سامنے لا کر کے رہ دی گئی اور ان پر بوجھ اتنا زیادہ ڈال دیا گیا کہ وہ ایک طرف گھر کا بھی کام کرتی ہیں اور دوسری طرف سے باہر کا بھی کام کر کے وہ اتنا زیادہ تھک جاتی ہیں کہ اس کے دوسرے بھی نتائج بہت زیادہ دیکھنے کو ملتے ہیں.
جی بہت بہت جی شکریہ اعظم صاحب. جی محترمہ اسما زیدی صاحبہ, ابھی آپ نے سنی ہمارے کارشناس کی گفتگو. ان کے نظریے کے مطابق غرب میں جو آزادی کا نعرہ لگایا گیا ہے کہ خواتین کو جو ہے جی آزادی دی گئی ہے, تو دراصل وہ آزادی نہیں ہے بلکہ وہ ایک طرح سے ان پر ظلم کیا جا رہا ہے کہ خواتین کو جو ہے وہ باہر کا بھی کام کرنا پڑ رہا ہے اور گھر کا بھی کام کرنا پڑ رہا ہے. تو جو وہ آزادی نہیں ہے بلکہ وہ ایک طرح سے خواتین کے اوپر ظلم ہے. تو ابھی ہم اپنی اس گفتگو کو اور جاری رکھیں گے. ناظرین جائیے گا نہیں, ہماری یہ خوبصورت گفتگو ابھی جاری رہے گی. ملتے ہیں ایک چھوٹے سے بریک کے بعد. گفتگو خواتین اور مرد کے حقوق پر چل رہی تھی, اور جیسا کہ ابھی ہمارے کارشناس نے ٹیلی فون پر بتایا کہ جو غرب میں آزادی کا تصور کیا جاتا ہے دراصل وہ آزادی نہیں ہے, وہ خواتین پر ظلم ہے. اور جیسا کہ اسما زیدی صاحبہ ابھی ہمارے کارشناس نے بتایا کہ واقعاً ہم ایک نظر سے دیکھیں تو وہ آزادی نہیں ہے, وہ واقعاً خواتین پر ظلم ہے. خدا نے خواتین کو اتنا لطیف اور نرم مزاج بنایا ہے اور ہم دیکھتے ہیں کہ وہاں پر اس پر اس کی امکانات سے زیادہ, اس کی طاقت سے زیادہ اس کے اوپر جو ہے وہ احکام جاری کیے جاتے ہیں اور اس پر اتنا برڈن اور کام اس کے اوپر ڈال دیا جاتا ہے کہ وہ ہم دیکھتے ہیں کہ پھر وہ پوری خاتون جو ہے وہ دن بھر کام کاج کر کے جب وہ رات میں آتی تو پھر نہ وہ اپنے شوہر کو صحیح سے اپنے شوہر کی خدمت کر سکتی ہے اور نہ اپنے بچوں کی صحیح تربیت کر سکتی ہے. محترمہ اسما زیدی صاحبہ, میں آپ سے یہ سوال کرنا چاہتی ہوں کہ آج ہم دیکھتے ہیں کہ غرب میں اس طرح خواتین کے ساتھ رویہ اختیار کیا جا رہا ہے, لیکن اسلام سے پہلے جو خواتین کے ساتھ سلوک کیا جاتا تھا وہ کیسا سلوک تھا اور کس طرح سے خواتین کے ساتھ رویہ اختیار کیا جاتا تھا؟
اسلام سے پہلے جیسے کہ تاریخ میں تذکرہ ملتا ہے کہ اسلام سے پہلے عورت کی بھی کوئی قدر و منزلت نہیں تھی اور کسی بھی مقام پر انفرادی ہو یا اجتماعی کوئی بھی حقوق عورت کو حاصل نہیں تھے, حتیٰ کہ ورثے میں حق تو دور کی بات ہے, خود عورت اپنے شوہر باپ اور بیٹے کی ملکیت مانی جاتی تھی اور ان کے انتقال کے بعد بطور ورثہ عورت کو بھی تقسیم کر دیا جاتا تھا. اس کے بعد ہم یہ دیکھتے ہیں کہ سب سے اہم ترین موقع جو تاریخ اسلام کا ملتا ہے کہ اسلام سے پہلے جو عورتوں کی حالت تھی وہ یہ تھی کہ اسلام میں بیٹی کو بطور ننگ و عار سمجھا جاتا تھا, اور جب کسی کے ہاں بیٹی پیدا ہوتی تھی تو وہ یعنی باپ خود اپنی بیٹی کو زندہ درگور کر دیا کرتا تھا, جیسے کہ خود قرآن نے سورہ نحل میں تذکرہ کیا ہے کہ ان میں سے کسی کو بھی جب بیٹی کی خوشخبری ملتی ہے تو اس کا چہرہ سیاہ پڑ جاتا ہے, اور وہ یعنی اس کا چہرہ سیاہ پڑ جاتا ہے اور وہ پشیمان ہوتا ہے, اور پھر وہ شخص اس شرمندگی میں لوگوں سے منہ چھپاتا پھرتا ہے اور یہ سوچتا ہے کہ کاش جو یہ ذلت ہے اس کو میں لیے پھرتا رہوں یا میں اسے زمین میں دفن کر دوں. لہٰذا سورہ تکویر نے بھی اس بات کا تذکرہ کیا کہ اس وقت جب زندہ دفن کی ہوئی بیٹی سے سوال کیا جائے گا کہ تمہیں کس جرم میں دفن کیا گیا. تو یہ حالات تھے اسلام سے پہلے. خود تاریخ کہتی ہے کہ ایک باپ نے اپنی 11 زندہ بیٹیوں کو زمین میں دفن کیا, حتیٰ کہ ایک ایسی بیٹی تھی کہ جو بولنے والی تھی جس نے باپ کے گلے میں باہیں ڈال دی تھی. یہ تاریخ ہے یعنی اسلام سے پہلے یہ عورتوں کا. اس کے سوا اگر کوئی عورت یعنی شادی کے بعد, شادی کے ایسے رسومات کی جس کی کوئی اصل بنیاد محکم بنیاد ہی نہیں تھی, اور شادی کے بعد شوہر مہر کی ادائیگی سے دور رہنے کے لیے کبھی تو یہ کرتا تھا کہ اس کو آزاد کر دیا کرتا تھا, کبھی یہ کرتا تھا کہ اس پر الزام لگا کر کے اس کو چھوڑ دیا کرتا تھا, اور جب کبھی شوہر اپنی بیوی کو طلاق دے دیتا تھا یا شوہر مر جائے اور بیوی بیوہ ہو جائے تو خود بیٹا اس پر صاحب اختیار ہو جاتا تھا, یعنی بیٹا خود اس کو اپنی ملکیت یعنی اپنی زوجہ بنا لیتا تھا. یہ حالات اسلام سے پہلے نظر آتے ہیں کہ جو ہم دیکھتے ہیں کہ عورت کی ایسی بری حالت ہے.
جی یعنی اسلام سے پہلے بھی ہم دیکھتے ہیں کہ عورت کو جو ہے وہ صحیح مقام جو عورت کو ملنا چاہیے تھا وہ مقام
نہیں مل سکا,
اس وقت بھی عورت کو نہیں دیا گیا تھا. اور آج کے دور میں بھی ہم دیکھ رہے ہیں کہ جو مغربی ممالک عورتوں کا مقام بیان کرتے ہیں اس میں بھی عورت کے صحیح مقام اور اسے حیثیت اسے نہیں دی گئی.
مقام ہی نہیں.
جی جی آئیے اب ہم اپنے کاشنا سے ایک بار پھر گفتگو کرتے ہیں. ہلو
ہلو
ہاں جی السلام علیکم اعظم صاحب. آپ نے ابھی جب جیسا کہ بتایا کہ مغربی خواتین جو ہیں وہ حقوق میں مردوں کے مساوی نہیں ہیں, دراصل وہ ان پر ایک طرح سے ظلم ہے. اب میرا دوسرا سوال آپ سے یہ ہے کہ جب دین نے حقوق کے برابر نہ ہونے کا تذکرہ کیا ہے تو مغرب کیوں مثلا برابر ہونے کا دعویٰ کر رہا ہے, اور یہ سلسلہ کب سے شروع ہوا ہے؟
جیسا کہ میں نے بیان کیا کہ حقوق میں واقعی وہ لوگ برابر نہیں ہیں بلکہ ایک طرح سے ان پر ظلم ہو رہا ہے.
جی.
لیکن اس کے باوجود مغرب والے ان کو جو ہے زیادہ ہی بڑھا کر کے آگے بڑھانے کی کوشش کرتے ہیں, چونکہ ان کے دو تین ایسے ہدف ہیں.
جی.
کہ وہ اس کے تحت مجبور ہیں عورتوں کو معاشرے میں بلکہ گھر سے باہر لائیں, کیونکہ اگر ایسا نہیں کرتے ہیں تو ان کے تمام جتنے اقتصادیات معاشیات ہیں وہ سب کے سب ٹھپ ہو جائیں گے.
جی.
تو تین ہدف ہیں ان کے, پہلے خلاصے کے طور پر بیان کر دیتے ہیں پھر انشاءاللہ اگر کچھ باقی رہا تو اس کو بیان کریں گے. ان کا سب سے پہلا ہدف یہ ہے کہ عورتوں کو کام کرنے والے کی حیثیت سے یعنی ایک گارمنٹ کی حیثیت سے, کرمچاری کی حیثیت سے ان کو کام بازار میں لانا ہے, اور اس کے ساتھ ان کو کم سے کم قیمت میں یعنی ایک مرد کو اگر وہ استعمال کرتے ہیں, ایک مرد کا اگر وہ اس سے خدمت دیتے ہیں تو ان کو اس کی اجرت کافی اجرت دینی پڑتی ہے, لیکن عورت کے لیے ایسی اجرت ان کو دینا نہیں پڑتا ہے, یعنی کم مزدوری میں وہ عورتوں کو استعمال کر لیتے ہیں. دوسرا حدف ان کا جو ہوتا ہے وہ یہ ہے کہ ایک باہر کی ایسی مارکیٹ بنائی جائے جس کے ذریعے سے وہ اپنے اقتصادیات اپنے معاشیات کو سدھار سکیں. جیسا کہ ہم نے بیان کیا کہ ابھی آپ دیکھیں کہ جہاں بھی کوئی اچھی دکان آپ کو دیکھے گی معلوم ہے کہ بیچنے والا کون ہے, کوئی فرق نہیں بلکہ ایک عورت, کوئی ایسی یعنی جوان لڑکی ہو بھی یعنی کہ اس طرح سے ان کا استعمال کیا رہا ہے کہ ان کی جب تک کی جوانی ہے تب تک تو ان کو استعمال کیا گیا, اور جیسے ان کی جوانی ختم ہوئی ان کو کوڑے کا ڈھیر بنا دیا جاتا ہے. تو ان کا دوسرا ہدف یہ ہے کہ بازار میں ان کو صرف اپنے کمائی کا ایک ذریعہ بنائے رکھنا, یہ ہے عورتوں کا استعمال ایک دوسرا ہدف. تیسرا ہدف ان کا یہی ہے کہ جو ہم نے پہلے بیان کیا کہ اسلام کے خلاف تمام چیزوں کو استعمال کرنا, یعنی جس طرح سے وہ یہ دیکھتے ہیں کہ ایک عورت جب تک کہ گھر میں رہتی ہے یا باحجاب رہتی ہے یا اسلام کے یا مذہب کے پیروکار رہتی ہے تو وہ اس کو دیکھتے تو ہیں اچھی طرح سے, لیکن اس کو ایک دوسری طرف سے یعنی اپنے سیاسی مقاصد کے لیے استعمال کرنے کی کوشش کرتے ہیں. اور اپنے یہاں کی تمام وہ عورتیں کہ جو جنہوں نے اپنا قیمتی جوہر کھو دیا ہے, یعنی جو حجاب کہا جائے, عفت کہا جائے, پاک نامی کہا جائے, انہوں نے جو کھو دیا ہے تو اس کے ذریعے سے وہ اسلام کے خلاف استعمال کرنا, یعنی ایک پرہنا عورت
یا کہا جائے کہ سلیو لیس یا کپڑے اتار کر کے وہ عورت جب معاشرے میں پیش کی جاتی ہے تو اس کی وجہ سے دوسروں کو آئیڈیل بنا کر کے رکھا جاتا ہے. تیسری چیز جو ان کے اہداف میں شامل ہوتی ہے وہ یہ ہے کہ وہ ایسا کرنے پر مجبور ہے. اگر وہ ایسا نہ کریں گے, یعنی برابری کا نعرہ کر کے عورتوں کو باہر لانا, پھر جو ہے کہیں پر کپڑے وغیرہ بھی یعنی بہت ہی کم کپڑے پہن کر کے ان کا معاشرے میں آنا باہر آنا, تو اس کے ذریعے سے ان کے اہداف یہ ہے کہ اگر دنیا میں کہیں ان کی بات مانی نہ جائے گی تو وہ خود معاشرے میں اپنے کو ذلیل محسوس کریں گے.
بہت بہت شکریہ اعظم صاحب, بہت ہی خوبصورت اور اہم نکات کو آپ نے بیان کیا ہے. امید کرتی ہوں کہ ہمارے ناظرین نے اسے ضرور استفادہ کیا ہوگا. محترمہ اسماء زیدی صاحب, آپ کا بھی بہت بہت شکریہ ادا کرتی ہوں کہ آپ نے اپنا وقت ہمیں دیا ہے. چونکہ وقت میں گنجائش نہیں ہے, لہٰذا اسی موضوع پہ ہم اگلے پروگرام میں بھی گفتگو کریں گے تاکہ ہمارے ناظرین اسے زیادہ سے زیادہ فائدہ اٹھا سکیں. ناظرین, امید کرتی ہوں ہمارا یہ پروگرام آپ کو پسند آیا ہوگا. اس موضوع سے متعلق آپ کے جو بھی سوالات ہوں ہمیں ضرور ارسال کریں, ہم ان سوالات کا جواب اپنے مہمان کے ذریعے آپ تک ضرور پہنچانے کی کوشش کریں گے. اگلے پروگرام تک آپ تمام ناظرین کو خدا کی پناہ میں دیتی ہوں. اللہ حافظ.